SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
कुनै नयाँ ठाउँमा जाँदा हामी प्रायले फर्केर जाने ठाउँ हुन्छ। अब मानौ तपाईँ अस्ट्रेलिया आउनुभयो अनि केही गरी यहाँ बस्न सकिएन भने फर्केर नेपाल जान्छु भन्ने सोच्नुहुन्छ, होइन? परिवार छ, घर छ भनेर सोचिन्छ नि त। सबै कुरा आउन सक्छ, तर प्रायः त्यो एउटा सुरक्षित स्थान धेरैजनाको हुन्छ। तर ओम ढुङ्गेलले अस्ट्रेलिया आउँदा एउटा होइन दुईवटा देश छोडेर आएका थिए। पहिले भुटान, जहाँ आफ्नो सानो संसार नै बनाएका थिए अनि एउटा उच्च ओहदामा रहेर सरकारी स्तरमा पनि काम गरेका थिए, अनि त्यसपछि शरणार्थीका रूपमा शून्य बाट सुरुवात गरे नेपालमा। केही वर्षको नेपाल बसाएपछि अस्ट्रेलिया आएका ढुङ्गेल अब भने बल्ल घर परिवारका साथ खुसीपूर्ण जीवन जिइरहेका छन्। साथै आफू जस्तै अस्ट्रेलियालीहरूलाई अस्ट्रेलियामा बसाई सहज बनाउन निकै सक्रिय पनि छन्। उनै ओम ढुङ्गेलसँग हामीले उनको जीवनको उतार चढाव बारे कुरा गरेका छौँ, र त्यो उतार चढाव चाहिँ मैले सामान्य अर्थमा पक्कै भनेको होइन। नपत्याए अब आफै सुन्नुहोस् उहाँको यो जीवन कथा।
सुरु गर्दा कस्तो ओभरअल एउटा यसलाई केबाट सुरु गर्न मन लाग्यो भनेदेखि एउटा लाइफ चाहिँ कस्तो हुँदो रहेछ भने लाइफ नेभर ह्यापन्स द वे यु वान्ट। अनि जहिले पनि अब आफूले भने जस्तो 100% कहिले पनि हुँदैन, र त्यसलाई चाहिँ कस्तो बनाउने र कसरी रेस्पोन्ड गर्ने भन्ने आफ्नो हातमा हुँदो रहेछ भनेर चाहिँ मेरो यो लामो यात्रामा देखिया छ। त्यसो भन्दै म अब पहिली त भुटानमा जन्मी हुर्क्यौँ, बस्यो त्यहाँ, अब पढेर काम गर्न थालेँ। म गभर्मेन्टमै काम गर्थेँ। आई वाज म छोड्नुभन्दा अगाडि आई वाज द हेड अफ प्लानिङ एन्ड डेभलपमेन्ट इन भुटान टेलिकम। गभर्मेन्टमै काम गर्थेँ ड्युरिङ लेट 80s भनौँ, लाइक अब मिड 80s एउटा भुटानमा अब मेरो आफ्नै बसोबासो एउटा परिवारको ब्रडर कम्युनिटीको हेर्ने भने एउटा गोल्डन पिरियड जस्तो लाग्छ मलाई। तर लेट 80s अलिकति पोलिटिकल प्रब्लमहरू सुरु भएर त्यो भेरी क्विकली एस्कलेट भएपछि छोटकरीमा भन्यो भने गभर्मेन्टले एउटा एथनिक क्लिन्जिङ पोलिसी अप्नाएर हामी 1/7 अफ द कन्ट्रिज पपुलेसन चाहिँ रेफ्युजी हुनु पर्यो। त्यही सन्दर्भमा म पनि अब एक वर्षसम्म मलाई गभर्मेन्टले सर्भेलेन्समा राखेँ। म घरबाट कहीँ छोडेर हिँड्न पाउँदैन थिएँ। थिम्पूमा अब क्यापिटल सिटीमा काम गर्थेँ, र गाउँ घर जानु पर्दा पनि मैले अब सिभिल सर्भिस कमिसनबाट पर्मिसन लिएर जानुपर्ने, 2 किलो एप्पल लाँदैछु भने पनि त्यो पनि लेखेको हुनुपर्ने, 2 किलो चिनी लग्यो भने त्यो पनि लेखेको हुनुपर्ने, 2 किलोको बाद 3 किलो लग्यो भने त्यो खोलामा फ्याँकिदिने, अब त्यस्तो सिचुएसन बस्यो। र म पछि गएर 91 लेटर हाफ अफ 91 र अर्ली 92 चाहिँ मलाई अब घरबाट अलमोस्ट अब थिम्पू छोडेर कहीँ जाँदाखेरि चाहिँ पर्मिसन लिनुपर्ने अवस्था भयो। र त्यो हुँदै हुँदै अप्रिलतिर चाहिँ भनौँ न मार्च अप्रिलमा स्पेसली अप्रिल 92 चाहिँ जब मैले थाहा पाएँ कि मलाई एरेस्ट गर्छ भनेर थाहा पाएपछि चाहिँ मैले मेरो वाइफ र मेरो छोरी 2 वर्षको थियो नानी र मेरो श्रीमतीलाई छोडेर भाग्नु पर्यो। कामकै सिलसिलामा बोर्डर टाउन फुन्सिलिङमा आएको बनाएर चाहिँ बाहना बनाएर म निस्केँ। त्यसरी नै अब मेरो श्रीमती पनि 2-4 दिनपछि एउटा पब्लिक ट्रान्सपोर्ट क्याच गरेर चाहिँ थाहा नपाइकन किसिमले ऊ पनि भागेर निस्केपछि अनि हामी इन्डियामा भेटेर अनि नेपाल बस्यौँ।
हजुर, अनि त्यतिखेर अब भुटानबाट भागिरहँदाखेरि चाहिँ त्यहाँ आफूले जुन जोडेको हुन्छ नि एउटा घर परिवार बनाइसकेपछि सामग्रीहरू केही पनि लान पाउनु भएन, खालि हात जानुभयो, कस्तो थियो त्यो त्यतिखेर?
अब त्यो चाहिँ अब धेरै नै एउटा अब जहाँ जन्मियो हुर्क्यो अब पुस्तौँदेखि बस्यो, अब मेरो हाम्रो इमिजिएट अब मेरो वाइफको कुरा गर्ने भन्दा पनि मेरो बाबाआमाहरूको तर्फबाट सोच्ने हो भने त उहाँहरूले अब त्यो एजमा त्यहीँ जन्मिनु हुर्किनु भयो, कति जेगडा गरेर अब कमाउनु भयो, अब एउटा जब उहाँहरूको लाइफ चाहिँ यो स्टेजमा आइसकेको थियो, अब चाहिँ हामीले चाहिँ एउटा इन्जोय गर्ने टाइम आयो है, अब दुःख गर्ने गरियो, अब इन्जोय गर्ने टाइम आयो, भन्ने अवस्था पुग्नु भएको थियो र जति एउटा झगडा गर्नुभएको थियो घर सम्पत्ति सबै थोक त्यो सबै थोक बाबाआमाहरूले छोडेर हिँड्नु भयो भने हामीले पनि त्यसरी नै अब अलिकति अब गभर्मेन्टमा काम गर्न थालेपछि अलिअलि सेभिङ गरेर यताउति जग्गा जमिनहरू जोडेका थियौँ उ गरेका थियौँ सेपरेटली अब हाम्रो एन्सेस्ट्रल प्रपर्टी बाहेक आफ्नै पनि धेरै जोडिसकेका थियौँ अब घर अब म छोडेर हिँड्दाखेरि हामी बसेको अब फर्निचरदेखि लिएर अब जे अहिले जस्तो छ एउटा घरमा त्यो सबै सामानहरू चाहिँ केही पनि नछुइकन हिँड्नुपर्छ है बुढी भनेर चाहिँ सल्लाह गरेर अब जहाँ कि केही डाउट नहोस् कि हामीहरू भाग्यौँ भन्ने किसिमको डाउट नहोस् भनेर चाहिँ केही पनि नलिकन खालि हात भाग्नु पर्यो भन्दाखेरि म चाहिँ आफ्नो गाडी ड्राइभ गरेर निस्केँ त्यसो गर्दाखेरि हामी हिँड्दाखेरि चाहिँ आफ्नो गाडी चाहिँ लिएर निस्क्यौँ
अब नेपाल आइसकेपछिको कुरा गरौँ होइन अब नेपाल आएपछि कस्तो थियो त्यो शरणार्थी शिविरमा कुन ठाउँमा बस्नु भएको थियो
म चाहिँ अब 1992 अप्रेल 24 अप्रेलमा अब भित्र पस्यौँ अब त्यो बेलामा अलरेडी एक वर्ष जस्तो भइसकेको थियो मान्छेहरू रेफ्युजी भएर आउन थालेको अनि मलाई त्यो दिन नेपाल पस्ने बित्तिकै अब कहाँ के हो कसरी बसिया छन् हाम्रो मान्छेहरू भन्ने त्यो आयो अनि माईधारमा मान्छेहरू छन् भनेर चाहिँ अब त्यहाँ आफ्नो मान्छेहरू भेट भयो भयो अनि
भाइ
झापामा
हजुर
अनि बिर्ता मोड छेउमा माईधारमा बस्छ अनि 3-4 बजी भइसकेको थियो आफ्टरनुनमा अनि त्यहाँ पुग्दाखेरि एकछिनपछि नै यति ठुलो हुनरी आयो अब मलाई अहिले पनि झल्झली याद आउँछ मान्छेहरू एउटा तिर्पल लगाएर एउटा रुखबाट अर्को रुखमा तेल पटाएको अनि त्यसको मुनिपट्टि अब मान्छेहरूको ओछ्यान लाएर सुत्या छन् तर त्यो हुनरी आएपछि पानी आयो उत्तिकै हावा त्यत्तिकै आउँदाखेरि त्यो बेलामा कतिजना अनि म पनि गएर अब के गरौँ भन्दाखेरि अब एकपट्टि तिर्पल तानेर अर्को रुखमा बाँध्न खोजेर के गरेर त्यो त्यो अवस्थामा म पुगेको छु त्यो दिन जब फर्स्ट डे भनौँ न मेरो एक्सपिरियन्स हामीले अब धेरै लबी गरेर उ गरेर मात्रै हुँदो रहेछ भन्ने थाहा भयो त्यतिखेर त त्यो गर्दाखेरि चाहिँ हामीले एकदमै काठमाडौँमा बसेर लबी गर्ने जरुरत थियो त्यतिखेर अब हाम्रो इस्यु कसैलाई पनि थाहा थिएन नेपालमा पनि अब मान्छेहरूलाई यो भुटानमा यसरी नेपाली छन् भने कतिलाई अब त्यो पनि अवेरनेस थिएन होइन अनि त्यो बेलामा अब हामीले तपाईँले भनेको प्रश्नमा एकदमै सपोर्ट पाएको छौँ लाइक किनभने कतिवटाले अब ब्याड एक्सपिरियन्स पनि हुन्छ इन्डिभिजुअल एक्सपिरियन्सहरू अब अनसर्टेन्टी हुँदाखेरि अब यो मान्छेहरू कहाँ आए के गरे यिनीहरूले के पो अब सोसियल इस्युज हुन्छ के हुन्छ भन्ने कसैलाई त्यो त्रास थियो भने धेरैले मेजोरिटीले हामीलाई सपोर्ट गरेको छ त्यहाँ अब हामी बाँच्नु पनि नेपालको मान्छेहरूले अब नेपाल गभर्मेन्टले सपोर्ट दिएको थिएन भने हामी बाँचिँदैन त्यसले गर्दाखेरि आई एभ्री डे आइ एम सो थ्याङ्कफुल फर द पिपल एन्ड गभर्मेन्ट अफ नेपाल होइन अब त्यो हामीले त्यसलाई चाहिँ हामीले जहिले पनि भुल्नु हुँदैन
हजुर अब तपाईँ नेपालमा हुनुहुन्थ्यो तपाईँ नेपालभाषी नेपाली भाषा बुझ्न सक्नुहुन्थ्यो र अलिकति नेपाली समुदायले पनि अलिकति रिलेट गर्न सक्थ्यो कि अब हाम्रै मान्छे हुन् कहीँ न कहीँ काहीँ न काहीँ जोडिएको छ भन्ने हुन्थ्यो तर अब अलिकति यो अस्ट्रेलियासँग जोडिहालौँ जस्तै नेपालमा पनि अब शरणार्थीलाई जुन त्यो विषय छ त्यसलाई समस्याकै रूपमा हेर्ने गरिन्थ्यो नि होइन त्यस्तोमा चाहिँ अब आफू व्यक्ति आफू राज्यविहीन भइएको छ होइन जहाँ आफ्नो राष्ट्र भनेर बसिएको त्यहाँबाट निकाला गरियो अथवा निक्लिनु पर्यो बाध्यवश अनि अर्को अर्को देशमा गएर अर्को नयाँ परिवेशमा गएर बस्नु परेको छ तर अब आफूलाई अनि समस्याको रूपमा हेरिन्छ त्यो ठाउँमा भनेदेखि त्यहाँ त अलिकति त्यही भाषा भने नि भाषा अलिकति पूर्वजहरू यहाँ रहेको भनेपछि मूल यहीँ हो भन्ने हिसाबले अलिकति सिम्पथी पाउन सकिन्छ अथवा मानिसहरूको साथ पाउन सकिन्छ अस्ट्रेलियामा अब विभिन्न देशहरूबाट मान्छे आएका छन् शरणार्थीका रूपमा भाषाको ज्ञान छैन अङ्ग्रेजी भाषा नजानेका कतिपय छन् अनि त्यस्तोमा चाहिँ यो यो पूर्णतया नयाँ परिवेशमा उनीहरूलाई तपाईँ त आफू रिलेट गर्न सक्नुहुन्छ होला नि त होइन कस्तो हुन्छ त्यो अवस्था भनेर कस्तो देख्नुहुन्छ यहाँ अस्ट्रेलियामा शरणार्थीहरूको अवस्था चाहिँ कस्तो कस्तो होला अलिकति आफ्नो अनुभवलाई तुलनात्मक रूपमा हेर्दाखेरि
हजुर अब एभ्रिथिङ हेज टु साइड्स भनौँ न हजुर अब नेपालमा हुँदा जुन एउटा के थियो भने सहानुभूति एउटा गुडविल थियो नि जुन मान्छेहरूमा त्यो अब गुडविल हुँदा हुँदै पनि अब म केही हेल्प गरौँ भन्दा गर्न सक्ने अवस्था पनि थिएन. अब धेरैको लाइक हाम्रै क्याम्पको वरिपरि भनौँ अब जुन अवस्था थियो पछि थाहा पायो कि अब हाम्रो युएनएचसिआरको एसिस्टेन्ट आउन थालेपछि जुन युएनएचसिआरले हाम्रो कम्युनिटीमा एउटा एसिस्टेन्स दिन्थ्यो त्यो त्यत्तिको राम्रो अवस्थामा बस्ने स्थिति पनि थिएन त्यहाँ कति गाउँघरमा वरिपरि. त्यसले गर्दाखेरि एउटा रिसोर्स कन्स्ट्रेन्ट थियो त्यहाँ, तर अब गुडविल थियो अनि गुडविल हुँदाखेरि त्यो एउटा जुन रिलेसनसिप इस्टाब्लिस भयो. अहिले पनि अब म भनौँ न एक दुई वर्ष अगाडि म नेपाल जाँदाखेरि हाम्रो बाबाआमाले के भन्नुभएको थियो भने त्यो क्याम्पको छेउमा एकजना बहिनी हुनुहुँदो रहेछ, उहाँहरूसँग एउटा एउटा फ्यामिली जस्तो रिलेसन बनाएर दुध त्यहाँबाट सप्लाई गरिदिनु हुँदो रहेछ, दुध आउने खाने एउटा आफ्नै बाबामा जस्तो गरेर उहाँहरूले पनि ट्रिट गर्नुभएको रहेछ. र अब त्यहाँ त्यो गाउँ बस्तीमा मैले खोजेर गएर बाबाआमाहरूको लागि एकखेप भेटेर आएँ उहाँहरूलाई, होइन त्यस्तो रिलेसनसिपहरू इस्टाब्लिस भयो त्यहाँ. तर एट द सेम टाइम उहाँहरूले पनि कतिवटा अलिकति लिमिटेड भएको पनि बाँडेर पनि खानुभयो र खाइयो त्यो एउटा. तर पनि अब कम्पेरिटिभली अस्ट्रेलियामा हेर्ने हो भनेदेखि चाहिँ रिसोर्सेस र जुन सपोर्ट एभाइलेबल छ एउटा अर्गनाइजेसनल सपोर्ट एन्ड रिसोर्सेस यहाँ चाहिँ अब वी आर भेरी रिच होइन त्यो त्यो कन्टेक्स्टमा. त्यसले गर्दाखेरि अब
र यो त एउटा अंश मात्र हो ओम ढुङ्गेलको कथाको. हामी उनको जीवन भोगाई र अस्ट्रेलियामा उनको सामाजिक कार्यबारे विस्तृत सामग्री चाँडै प्रकाशित गरौँला.
एसबीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्.